यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। गत मंगलबार भारतको उत्तरकाशीमा आएको आकस्मिक बाढ़ीमा कम्तीमा 17 जना नेपाली परेको आशंका। तुर्कमेनिस्तानमा जारी भूपेरिवेष्टित विकासशील राष्ट्रहरूको राष्ट्रसंघीय सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उच्चस्तरीय विषयगत सत्रलाई सम्बोधन। नेपाल आफ्ना छिमेकीहरूसहित सबै मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध बनाउन प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाई। बजेटको वार्षिक योजना र समय तालिका बनाएर चालू आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको निर्देशन। शिक्षकहरूको बढ़ुवा प्रक्रियाका सम्बन्धमा संसदीय समितिमा सहमति। गाजालाई पूर्ण रूपमा कब्जामा लिने निर्णय विरूद्ध इजरायलमै प्रदर्शन। इजरायली आक्रमणमा गाजामा कम्तीमा 20 जनाको मृत्यु। र नेपाली महिला राष्ट्रिय फुटबल टोली फिफा विश्व वरियतामा ऐतिहासिक सुधार गर्न सफल। 13 स्थान फड्को मार्दै 87 स्थानमा उक्लियो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। गत मंगलबार भारतको उत्तराखण्ड स्थित उत्तरकाशीमा आएको बाढ़ीमा परि कम्तीमा 17 जना नेपाली नागरिक हराइरहेको बुझिएको छ। जाजरकोटको कुसे गाउँपालिकाले विज्ञप्ति जारी गरी 13 जना स्थानीय उत्तरकाशी बाढ़ीमा परेको जनाएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय बर्दियाले पनि जिल्लाका 4 जना उत्तरकाशी बाढ़ीमा परेको भनी खोजीका लागि पहल गरिदिन परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको छ। जुम्लाको तिला गाउँपालिकाका 1 जना पनि बाढ़ीमा परेको गाउँपालिकाले जनाएको छ। उत्तरकाशी बाढ़ीमा नेपाली नागरिक परेको खबरपछि सरकारले कूटनीतिक तथा अन्य प्रयास मार्फत त्यसबारे काम थालेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर पौडेलले नयाँ दिल्ली स्थित नेपाली दूतावासले त्यस सम्बन्धमा प्रक्रिया अगाडि बढ़ाएको जानकारी दिनुभयो।
हामीलाई यो खबर प्राप्त भएको छ। अब हामीले के गरेका छौँ भने हाम्रो नेपाली राजदूतावास नयाँ दिल्लीलाई यस विषयमा सम्बन्धित निकायसँग सम्पर्क र समन्वयमा रहन भनेका छौँ र हामी पनि नेपाली राजदूतावास नयाँ दिल्लीसँग निरन्तर सम्पर्कमा छौँ र यसको सत्य तथ्य तुरन्त छिटै प्राप्त होस् भन्नेमा हामी लागिरहे।
पछिल्ला विवरणहरू जुन आएका छन् यसको केही आधिकारिक निकट पुग्न सकेका छौँ मानिसहरू हराइरहेको भन्ने सन्दर्भमा?
त्यहाँको भयावह स्थिति लगायतका कारणले गर्दा सबै सत्य तथ्य प्राप्त भइ नसकेको अवस्था हो अहिले। हामी यथार्थ विवरण प्राप्त गर्ने प्रयत्नमै छौँ।
त्यहाँ कति मानिसहरू नेपालीहरू रहेछन् भन्ने केही जानकारी?
यथार्थ विवरण अहिले हामीलाई प्राप्त भएको छैन। नेपालीहरू भएको भन्ने छ र कति नेपालीहरू कहाँ हुनुहुन्थ्यो, कस्तो अवस्थामा र अहिले के छ उहाँहरूको अवस्था भन्ने बारेमा निकायहरूसँग नजिकबाट समन्वय र सम्पर्क गर्न हाम्रो नेपाली राजदूतावास प्रयत्नशील छ, काम गरिरहेको।
उहाँ हुनुहुन्थ्यो परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर पौडेल। गत मंगलबार भारतको उत्तराखण्ड स्थित उत्तरकाशीमा आएको बाढ़ीमा परि हराइरहेकाहरूमा कम्तीमा 17 जना नेपाली नागरिक परेको सन्दर्भमा सरकारले गरेको प्रयासबारे जानकारी दिनुहुँदै जाजरकोटको कुसे गाउँपालिकाले शोक विज्ञप्ति जारी गरी भारतमा मजदूरी गर्न गएका पालिकाका 13 जना स्थानीय बासिन्दा बाढ़ीपछि सम्पर्कमा नआएको जनाएको छ। त्यसबारे थप जानकारी दिन गाउँपालिकाकी उपाध्यक्ष देविका कुमारी सिंह प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ।
हजुर भन्नुहोस्
सर। के जानकारी यहाँहरूलाई आयो, ती मानिसहरू हराएको भनेर ती बाढ़ीमै परे भन्ने खबर यहाँहरूलाई आएको छ कि कस्तो जानकारी छ?
धन्यवाद सर। त्यहाँ यहाँभन्दा काम गर्न जानुभन्दा अगाडि त्यही ठाउँमा छु भनेर सधैँ उनीहरू कन्ट्याक्टमा रहन्थ्यो अरे त्यो गाउँमा आफन्तहरूसँग। अब जुन दिन बाढ़ी आयो त्यो दिनको अघिल्लो दिन पनि उनीहरू आफन्तहरूसँग कन्ट्याक्टमा थियो होइन। अब त्यहाँ 13 जना वडा नम्बर कुसे गाउँपालिकाको, वडा नम्बर 2 टालेगाउँको 13 जना चाहिँ एउटै संयुक्त रूपमा बसेको र त्यहाँदेखि अरू छरिएका गाउँहरूका मान्छेहरू पनि 1-2 जना मतलब त्यहाँ बसेको हुनसक्छ भन्ने सम्भावना छ। 13 जनादेखि बढी नै मान्छेहरू त्यहाँसँगै बसेको र अहिले उनीहरू सम्पर्कविहीन रहेको र त्यहाँको स्थानीय बासिन्दाले एउटा भोइस रेकर्ड पठाउनु भएको छ, त्यो पनि हामीसँग उपलब्ध, मसँग चाहिँ भएन, अदरसँग होला, ऊ उहाँसँग यो उहाँहरू चाहिँ एउटै ठाउँमा बसिराखेको र अहिले उहाँहरू बेपत्ता हुनुहुन्छ, कोही पनि सम्पर्कमा हुनुहुन्छ हुनुहुन्न भन्ने चाहिँ खबर हामीसँग आएकोले अब हामी उहाँहरू आफन्त उहाँको आफन्तहरू चाहिँ हिजो भर्खर यहाँदेखि हिँड्नु भएको छ दुई
चारजना,
अब तथ्य तथ्य खबर आउन उहाँ पुगेपछि मात्रै हामीसँग आउला
भनेको चाहिँ 13 जना चाहिँ त्यहाँ अब बाढीमै परे भन्ने यहाँहरूको आशंका होइन अनि बाँकी
चाहिँ 13 जना चाहिँ त्यो गाउँको मान्छेहरू सँगै बसेको अहिलेसम्म र सँगै त्यहाँ भएकोले अहिलेसम्म कुनै पनि मान्छेहरू एउटा पनि मान्छेहरू सम्पर्कमा नआएको भन्ने खबर हामीसँग छ
भनेको चाहिँ त्यो वडा नम्बर 2 को काले गाउँ बाहेक अन्यत्रका मानिसहरू पनि त्यहाँ गएको भन्ने पनि छ यहाँहरूसँग खबर होइन
टालेगाउँ हो त्यहाँसँगै त्यो टिमसँगै जुम्लाको 2-3 जना उहाँहरूकै आफन्त पर्ने मान्छेहरू पनि सँगै हुनुहुन्थ्यो भन्ने पनि छ
धेरै धन्यवाद
हजुर
उहाँ हुनुहुन्थ्यो जाजरकोटको कुसे गाउँपालिकाकी उपाध्यक्ष देविका कुमारी सिंह जाजरकोटको कुसे गाउँपालिकाका कम्तीमा 13 जना मानिस उत्तरकाशीको बाढीमा हराइरहेको भन्ने जानकारीका सम्बन्धमा कुराकानी गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सहयोग क्षेत्रीय एकीकरण साझा प्रगतिको भावनामा नेपाल आफ्ना छिमेकी र अन्य मुलुकहरूसँगको साझेदारीलाई गाढ़ा बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ भूपेरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलनका क्रममा हिजो आयोजित भूपेरिवेष्टित मुलुकको दिगो पूर्वाधार सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली विषयक उच्चस्तरीय विषयगत सत्रलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल छिमेकी मुलुकहरूसहित सम्पूर्ण मित्र राष्ट्रहरूसँग सम्बन्ध गाढ़ा बनाउन प्रतिबद्ध रहेको बताउनुभयो प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपालले दिगो र द्रुत आर्थिक वृद्धिका लागि पूर्वाधार सबल कनेक्टिभिटी र निर्वाध पारवहन प्रणालीलाई प्राथमिकता दिएको बताउनुभयो प्रधानमन्त्री ओलीले समता समावेशीकरण र साझा प्रगतिका लागि अपरिहार्य आवश्यकताका रूपमा रहेका पूर्वाधार कनेक्टिभिटी र ट्रान्जिटमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुहुँदै कुनै पनि राष्ट्र यी सवालमा पछाडि नपर्ने गरी सुन्दर भविष्य निर्माणमा लाग्न आह्वान गर्नुभयो सम्मेलनका क्रममा हिज आयोजित हिमनदी पग्नदा भूपेरिवेष्टित विकासशील राष्ट्रहरूलाई पर्ने जलवायु परिवर्तनको असर सम्बन्धी सत्रलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर विश्व समुदायले काम गर्नुपर्ने बताउनुभयो प्रधानमन्त्री ओलीले हिमालको रक्षाका लागि सँगै काम गर्न नेतृत्व गर्न र साझेदारी गर्न नेपाल सरकार तयार रहेको उल्लेख गर्नुभयो प्रधानमन्त्री ओलीले पृथ्वीको कुलिङ सेन्टरका रूपमा रहेका हिमाललाई लोप हुन नदिने प्रयास नेपालको चाहनाले मात्र पूरा हुने नभई कार्बन उत्सर्जन गर्ने मुलुकहरू समेत त्यसमा गम्भीर हुनुपर्नेमा जोड़ दिनुभयो प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विभिन्न 10 वटा राजनीतिक दलले राजनीतिक दल स्वमूल्यांकन कार्यविधि 2082 बहुदलीय लोकतन्त्रको बर्खिलाप गर्ने उद्देश्यबाट प्रेरित रहेको आरोप लगाउँदै कार्यविधि स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् निर्वाचन आयोगले मस्यौदा गरेको कार्यविधिका सम्बन्धमा हिजो संयुक्त विज्ञप्ति मार्फत साझा धारणा व्यक्त गर्दै 10 राजनीतिक दलका नेताहरूले राजनीतिक दलको स्वतन्त्रता लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादामाथि प्रत्यक्ष असर पार्ने गरी प्रस्ताव गरिएको कार्यविधि संविधान र राजनीतिक दल सम्बन्धी ऐनको मर्म विपरीत रहेको धारणा राखेका हुन् कार्यविधिको मस्यौदामा आयोगको प्रशासनिक नेतृत्वले राजनीतिक दलको मूल्यांकन गर्ने संचालन रेखदेख र निर्देशन गर्ने जस्ता प्रस्तावले दलको स्वतन्त्रता कुण्ठित गर्दै दलहरूलाई प्रतिस्पर्धाबाट वञ्चित गर्नेसम्मको खतरा उत्पन्न हुने विभिन्न 10 दलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षकहरूको बढ़ुवा प्रक्रियाका सम्बन्धमा सहमति जुटेको छ शिक्षा समितिको हिजो बसेको बैठकले शिक्षकहरूको आन्तरिक प्रतियोगिता ज्येष्ठता र कार्य सम्पादन मूल्यांकन एवं कार्यक्षमताको मूल्यांकनबाट बढ़ुवा हुने प्रस्ताव पारित गरेको हो समितिबाट शिक्षकको कार्य सम्पादन मूल्यांकन औसतमा 90%बाट 80%मा झार्ने प्रस्ताव पनि पारित गरिएको छ बैठकमा शिक्षकको कार्य सम्पादन मूल्यांकनको गणना गर्दा पछिल्लो 5 वर्षको कार्य सम्पादन मूल्यांकनमा औसतमा 90% भनी विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमा भएको व्यवस्थालाई परिमार्जन गरी 80% गर्ने प्रस्ताव पारित गरिएको हो नेपाल शिक्षक महासंघको सदस्य रहेका शिक्षकहरू यदि प्राध्यापकमा नियुक्त भए प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वत निष्क्रिय हुने प्रस्ताव पनि समितिबाट पारित भएको छ बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले कानून बनाउँदा मुलुकको यथार्थतालाई ध्यानमा राखेर बनाउनु पर्ने बताउनुभयो मन्त्री पन्तले विपन्न अनाथ बालबालिकाहरूलाई निशुल्क र आधारभूत शिक्षाको सुनिश्चितता गर्नुपर्ने उल्लेख गर्नुहुँदै निजी र सरकारी दुवै विद्यालयको हित हुने गरी ल्याइएको प्रस्तावहरूलाई स्वीकार गरी विधेयकलाई यथाशीघ्र अघि बढ़ाउन आग्रह गर्नुभयो। समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी प्रतिवेदनमा उपसमितिको धारणामाथि छलफल भएको हो। कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मानसिंहले चुरे क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि तीनै तहको सरकार र स्थानीय बीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। उहाँले हिजो सिराहाको लाहानमा आयोजित कार्यक्रममा चुरेको दीर्घकालीन संरक्षणले तराई मधेसमा देखिएको वातावरणीय समस्या समाधान हुने बताउनुभयो। कर्णाली राजमार्गको पूरा खण्ड कालोपत्री नभएको र भौगोलिक विकटताका कारण पहिरोको जोखिम पनि भएकाले अहिले त्यस क्षेत्रका यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको सुर्खेतबाट संवाददाता आकाश तारा बहेक बताउँछन्।
विक्रम सम्बत 2063 33 गतेबाट सञ्चालनमा आएको सुर्खेत जुम्ला राजमार्गको लम्बाई 232 किलोमिटर रहेको छ। साँगुरो बाटो र दन्तकालमा निर्माण भएकाले निर्माण कार्य पूर्ण हुन नसक्दा सड़कमा चालक तथा यात्रुलाई शास्ति हुने गरेको छ। यस राजमार्गका धेरैजसो खरे खोलामा पीपीसी बाहेक पुल निर्माण गरिएको छैन। राजमार्गमा पर्ने दर्जनौं खोलाहरू सड़कतर्फ बगेकाले कालोपत्रे पनि तहस नहस भएको छ। वर्षातमा पहिरो खस्ने समस्या पनि उस्तै छ। कहिले पहिरो, कहिले हिलो, कहिले धुलो त कहिले खोलामा रोकिँदा दिक्क लाग्ने गरेको जुम्लाका गोकर्ण चौलागाई बताउनु
समयमा घर पुग्न सकिँदैन, होइन दुई तिन दिन लाग्छ अहिले पनि। हिउँतिर बाटो हल्का फुल्का कतै कतै निर्माण भएको देखिन्छ, तर बर्खाको सिजनमा त्यो निर्माण भएको पनि भत्केर जान्छ, पानीले बगाएर लान्छ, होइन।
कर्णाली हुँदै तिला नदीको किनारे किनार भएर जुम्ला तथा मुगुसम्म पुग्न सकिने सड़कको समयमा नै यस्तो उन्नति नहुँदा किसान, व्यापारी तथा सर्वसाधारणले शास्ति भोग्नु परिरहेको छ। सुर्खेतदेखि जुम्लासम्म पुग्दा 12 निर्माणाधीन पुलहरू छन्। एउटा पुल निर्माण भइसकेको छ भने अर्को निर्माण प्रक्रियामा छ, बाँकी पुल बन्ने ठेगाना छैन। कृषि र पर्यटनमा धेरै सम्भावना बोकेका जुम्ला र मुगु पुग्न सकिने यो सड़कको समयमा नै स्तरोन्नति गरिनुपर्ने यात्रु गणेश भण्डारीको भनाइ छ।
राम्रो बाटो भएको पनि ठेकेदारले पुल बनाउनु भनेर खनेर एकतिर ल्याइदिन्छ, पछि चाहिँ त्यो पुल नबनाएर ठेकेदार नै लापत्ता नै हुन्छन्। कर्णाली राजमार्गलाई अलिकति सबैले यहाँदेखि माथिसम्म निकालेर हेर्दाखेरि अलिक सहज होला जस्तो लाग्छ मलाई।
सड़क डिभिजन कार्यालय जुम्लाका अनुसार जुम्ला खण्डमा 6 पुलको निर्माण कार्य सन्तोषजनक छैन। 3 पटक म्याद थप गर्दा समेत कामको गति अघि बढ़न सकेको छैन। जुम्ला खण्डमा एउटा पुल निर्माण ठेकेदारलाई ब्ल्याक लिस्टमा हाल्ने तयारी रहेको कार्यालय जनाएको छ। उता दैलेख खण्डमा पनि निर्माणाधीन 3 मध्ये 2 पुल निर्माण ठेकेदारलाई ब्ल्याक लिस्टमा हाल्ने तयारी भएको छ। कर्णाली राजमार्गको स्तर उन्नति नहुँदा दुर्घटनामा परि वर्षेनी धेरै यात्रुले ज्यान गुमाउनु परेको छ भने हरेक दिन सामान्य घटनाहरू घटिरहन्छन्। सड़कदेखि कम्तीमा 25 मिटर छाडेर घर बनाइनु पर्ने नियम उल्लंघन गर्दै स्थानीयवासीले राजमार्गसँगै जोडेर धमाधम घर बनाइरहेका छन्। राजमार्ग आसपासमा बनेका घर सड़क छेउमै जोडिने गरी बनाइदा दुर्घटनाको थप जोखिम उस्तै छ। आकाश तारा बैक रेडियो नेपाल सुर्खेत।
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल र जापान बीचको प्राविधिक साझेदारीलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल र जापानको प्राविधिक साझेदारीलाई सहज बनाउने सन्दर्भमा आयोजना गरिएको जापान नेपाल आईटी फोरम 2025 हिजो काठमाडौँमा सम्बोधन गर्नुहुँदै मन्त्री गुरूङले नेपाल सरकारले संचार मन्त्रालय मार्फत डिजिटल र आईसीटी क्षेत्रमा पारस्परिक वृद्धिलाई प्रवर्धन गर्न जापान सरकारसँग रणनीतिक सहकार्यलाई सक्रिय रूपमा बढ़ावा दिइरहेको बताउनुभयो। मन्त्री गुरूङले नेपालको राष्ट्रिय डिजिटल दृष्टिकोणलाई साकार पार्न जापानको प्राविधिक र वित्तीय सहकार्य महत्वपूर्ण हुने बताउनुभयो। संसदको महिला तथा सामाजिक मामिला समितिको हिजो बसेको बैठकमा महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई दिइएका निर्देशनको कार्यान्वयन अवस्थाबारे छलफल भएको छ। बैठकमा मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतले महिला र किशोरीहरूको सुरक्षा, आत्मनिर्भरता तथा सशक्तिकरण सुदृढ़ गर्न मन्त्रालयबाट समिति र सीटको सुझाव अनुसार नीति निर्माणको प्रक्रिया अघि बढ़िरहेको जानकारी दिनुभयो। मन्त्रालयका सहसचिव ज्ञानहरि घिमिरेले लुम्बिनी प्रदेशमा कुपोषणको दर उच्च देखिएको जानकारी दिनुहुँदै शारीरिक वा मानसिक अपाङ्गता भएका महिला एवं ज्येष्ठ नागरिकको सुरक्षाका लागि स्थानीय तहबाटै प्रभावकारी रूपमा कानून कार्यान्वयनको व्यवस्था मिलाउनु आवश्यक रहेको बताउनुभयो। सांसदहरूले दुर्गम जिल्लाहरूमा कुपोषण बढ़ी देखिएको सन्दर्भमा ती जिल्लाका बाल बालिकाहरूलाई गुणस्तरीय पोषण उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले श्रम गर्न सक्ने एकल महिलालाई भत्ता दिनुको सट्टा सीप विकास र रोजगारीको अवसर दिनुपर्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। न्याय परिषदले उच्च अदालतमा 27 न्यायाधीशको नियुक्ति र पदस्थापनाका लागि सिफारिश गरेको छ। न्याय परिषदको हिजो बसेको बैठकले 27 रिक्त स्थानमा न्यायाधीश सिफारिश गरेको हो। परिषदले जिल्ला न्यायाधीश, कानून, न्याय तथा सरकारी वकिल समूहका सचिव सहितका कर्मचारी र कानून व्यवसायीबाट न्यायाधीश सिफारिश गरेको छ। प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सार्वजनिक संस्थाले हदबन्दी छूटभन्दा बढ़ी जग्गा राख्दा अनुमति लिनुपर्ने प्रावधानलाई यथावत राख्दै सहमति जुटाइएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले प्रचलित भूमि सम्बन्धी ऐनको दफा 12 उपदफा 6 हदबन्दी भन्दा बढ़ी जग्गा राख्न अनुमति प्राप्त गर्नुअघि कुनै सार्वजनिक संस्था, उद्योग, कम्पनी, प्रतिष्ठान, शैक्षिक संस्था, आयोजना वा संघ संस्थाले जग्गा उपयोग सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन डीपीआर र वातावरणीय अध्ययन प्रतिवेदन तयार गरी सम्बन्धित निकायबाट स्वीकृत गराउनु पर्नेछ भन्ने प्रावधान नै उचित हुने अडान नछाडेपछि सरकार सोही प्रावधान राख्न तयार भएको छ। सरकारले ल्याएको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा उक्त व्यवस्थालाई हटाएर अनुमति लिनुपर्ने भए मात्रै अनुमति लिन सकिने व्यवस्था राखिएकोमा सांसदहरूले हदबन्दी छूटको जग्गा राख्न डीपीआर र एआईए गर्नुपर्ने प्रावधान हटाउन नहुने भनी धारणा राख्नु भएको थियो। समितिकी सभापति कुसुम देवी थापाले समितिमा दफावार छलफल भइरहेकाले विधेयकलाई समृद्ध बनाइने जानकारी दिनुभयो। बागलुङको निसीखोला गाउँपालिकाका 2438 घर परिवार पहिरोको जोखिममा परेका छन्। भिरालो स्थान खोला नजिकै हुनु र सड़क छेउका घर जोखिममा परेसँगै 13,597 जना प्रभावित भएको गाउँपालिकाले जनाएको छ। साउन शुक्ल चतुर्दशीका अवसरमा आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ। भोलि परेको जनै पूर्णिमा पर्व अघि आज पवित्रारोहण गर्न लागि हो। आराध्य देव भगवान पशुपतिनाथलाई जनै फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ। पशुपति क्षेत्र विकास कोष अन्तर्गतको अमालकोट कचहरीले पशुपतिनाथलाई नयाँ जनै धारण गराउने गर्दछ। कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रारोहण पर्व मनाउने गरेको अमालकोट कचहरीका द्वारे रामकृष्ण डंगोलले जानकारी दिनुभयो। भगवान पशुपतिनाथलाई आज नयाँ जनै फेराएपछि उहाँ गोसाईकुण्डमा जानुहुने विश्वास रहेको छ। सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बाजुराको बढ़ी मालिकामा जनै पूर्णिमाको अवसरमा लाग्ने विशेष पूजा एवं मेलामा सहभागी हुन तीर्थयात्रीहरू त्यहाँ पुग्ने क्रम बढ़ेको छ। बाजुरा संवाददाता राजेन्द्र विकको रिपोर्ट।
नेपालकै सुप्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बढीमालिका यात्रा प्रारम्भ भएको छ। जनै पूर्णिमाको अवसरमा साउन शुक्ल चतुर्दशीमा लाग्ने विशेष पूजा एवं मेलामा सहभागी हुन देशका विभिन्न जिल्ला तथा भारतको बिहार लगायत क्षेत्रबाट पर्यटक तथा तीर्थयात्रीको उत्साहजनक सहभागिता रहेको छ। मेलालाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न करिब 100 जना सुरक्षाकर्मी खटाइएको छ भने नेपाली सेनाले स्वास्थ्य शिविर नै सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारी:
शान्ति सुरक्षाको सम्बन्धमा हाम्रो टोली सुरक्षा लगायत मेडिकल सुविधाहरू सहित गएको छ। हाम्रो सशस्त्रको पनि टोली त्यहाँ सुरक्षा व्यवस्था पर्याप्त हुन्छ। शान्ति सुरक्षाको मामलामा हामी एकदम सतर्क छौँ।
धार्मिक आस्था र पर्यटकीय भूस्वर्गका रूपमा रहेको बढीमालिकामा बाजुरा लगायत डोटी, जुम्ला, कालीकोट जिल्ला तथा धनगढ़ी उपमहानगरपालिका र जिल्लाका विभिन्न स्थानीय पालिकाबाट पेटारो सहितको सरकारी पूजा टोली बढीमालिका प्रस्थान गरिसकेको छ। बढीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का: मालिका भगवतीका रूपमा समर्पित यो मन्दिरसँग अनेकौं लोककथा, धार्मिक विश्वास र ऐतिहासिक पृष्ठभूमि जोडिएकाले तीर्थयात्रीको संख्यामा समेत उल्लेख्य सहभागिता भएको प्रति खुशी व्यक्त गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या: सत्ययुगमा दक्ष प्रजापतिको यज्ञ विघ्न भएपछि सती देवीको शरीरका अंगहरू खसेको किम्बदन्ती रहेको समुद्री सतहबाट झण्डै 4,214 मिटर उचाइमा रहेको यो मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सुन्दरताको अनुपम संगमका रूपमा समेत परिचित छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
अब केही अन्तर्राष्ट्रिय समाचार। गाजालाई पूर्ण रूपमा कब्जा गर्ने इजरायलको तयारी विरूद्ध देशभित्र नै प्रदर्शनहरू भइरहेका छन्। इजरायलको मन्त्री परिषदले गाजालाई पूर्ण रूपमा कब्जा गर्ने प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको प्रस्ताव पारित गर्ने तयारी गरिरहँदा त्यसविरूद्ध देशभित्रै विरोध प्रदर्शनहरू भएका छन्। प्यालेस्टाइनी विद्रोही समूह हमासलाई समाप्त पार्दै गाजालाई कब्जामा लिने नेतन्याहुको योजनाले युद्ध बढ़ाउने र त्यसले हमासको कब्जामा रहेका नागरिकहरूको ज्यान खतरामा पर्ने भन्दै इजरायलका नागरिक विरोध कार्यक्रममा सहभागी भएका छन्। गाजामा अझै 50 जना जीवित बन्दक हमासको नियन्त्रणमा रहेको अनुमान गरिएको छ। इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 20 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार संस्थाहरूले जनाएका छन्। इजरायलले एउटा आवासीय भवनमा गरेको आक्रमणमा 2 बालबालिकासहित 3 व्यक्तिहरू मारिएका हुन्। गत 24 घण्टामा भोकमरी र कुपोषणका कारण 4 जना प्यालेस्टाइनीको मृत्यु भएको गाजा स्थित अस्पतालले जनाएको छ। इजरायलको अवरोधका बीच जीवन रक्षामा कठिनाई भएको गाजाका अस्पतालहरूले बताउँदै आएका छन्। अफ्रिकी मुलुक केन्यामा औषधि र उपचार सामग्री बोकेको एउटा जहाज दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले उपचार सेवाका लागि जाँदै गरेको जहाज राजधानी नैरोबी नजिकै दुर्घटना हुँदा चिकित्सक, नर्स र चालक दलका सदस्यको मृत्यु भएको जानकारी दिएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समय तालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। चालू आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने सम्बन्धमा बिहिबार अर्थ मन्त्रालयमा भएको बैठकमा मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुहुँदै अर्थमन्त्री पौडेलले सही समयमा कदम चालेर बजेट कार्यान्वयनमा परिणाम निकाल्न पनि निर्देशन दिनुभयो। संघीय सरकारको बजेट नयाँ आर्थिक वर्ष शुरू हुनुभन्दा अघि जेठको 15 गते नै आउने भए पनि कार्यान्वयन समयमा नहुँदा वर्षेनी पूँजीगत तर्फको खर्च कम हुने गरेको छ। प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रूपमा रहेको पशुपति क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन अहिले बढ़दो रहेको छ। पशुपति क्षेत्रमा आन्तरिकसँगै विशेष गरी छिमेकी देश भारतबाट उल्लेख्य संख्यामा पर्यटकहरूको आगमन भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। काठमाडौँको मनमोहक वातावरण तथा पशुपति क्षेत्रका धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरूका कारण सबैको मन लोभ्याउने र त्यसबाट आगन्तुकले आनन्द प्राप्त गर्ने गरेको काठमाडौँ कुमारी गलका शंकर दाहालले बताउनुभयो। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बिहिबार पशुपतिनाथ क्षेत्रको निरीक्षण तथा अनुगमन गरी मन्दिर परिसरका पूर्वाधार, व्यवस्थापन, स्वच्छता तथा पर्यटन मैत्री वातावरणका विषयमा जानकारी।
सुरेन्द्र मणि त्रिपाठी, अब खेल समाचार।
नेपाली महिला राष्ट्रिय टोली फिफा विश्व वरियतामा 13 स्थानको फड्को मार्दै 87 स्थानमा उक्लिएको छ। नेपाली महिला फुटबलको इतिहासमा यो अहिलेसम्मकै सर्वोत्कृष्ट वरियता हो। सन् 2003 शुरू भएको महिला वरियताको इतिहासमा यसअघि 2017 डिसेम्बर 15 प्रकाशित विश्व वरियता सूचीमा 91 स्थान हासिल गर्नु नेपालको सबभन्दा उच्च वरियता थियो। स्पेनले शीर्ष स्थानमा अमेरिकालाई स्थानान्तरण गर्दा अमेरिका दोस्रो स्थानमा झरेको छ। यसै गरी स्वीडेन 6 तेस्रो स्थानमा उक्लिँदा 5 स्थानमा इंग्ल्याण्ड 4 स्थानमा उक्लिएको छ। तेस्रो स्थानमा रहेको जर्मनी 5 स्थानमा झरेको छ। एसियाली देशको बीचमा भने नेपालको स्थान 16 छ। एसियाली देशमध्ये सबभन्दा माथि रहेको जापान विश्व वरियताको 8 स्थानमा छ। दक्षिण एसियाली देशमध्ये भारत सबभन्दा माथि छ भने नेपाल दोस्रो स्थानमा छ। भारतको विश्व वरियता 67 छ भने एसियाली देशबीच भारतको स्थान 12 छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार जारी गरेको नयाँ विश्व वरियतामा सबभन्दा धेरै सुधार गर्ने क्रममा 24 स्थानको फड्को मारेको बंगलादेश 104 स्थानमा पुगेको छ। नेपाल एएफसी U17 एसियन कप छनौट प्रतियोगिताको समूह जीमा परेको छ। एसियाली फुटबल महासंघ एएफसीले बिहिबार सार्वजनिक गरेको ड्र अनुसारको यो समूहमा नेपाल सहित 2 पटकको भिज्दा ओमान, म्यानमार, सिरिया र अफगानिस्तान छन्। यो समूहको खेल म्यानमारमा हुनेछ। नेपाल यसअघि 3 पटक U17 एसियन कप खेलिसकेको छ तर टोलीले समूह चरण पार गर्न भने सकेको छैन। छनौटमा सहभागी 38 टोलीलाई 7 समूहमा विभाजन गरिएको छ। 3 समूहमा 6 तथा 4 समूहमा 5 टोली छन्। छनौट चरणका खेल नोभेम्बर 22-30 सञ्चालन हुनेछ। हरेक समूहका शीर्ष टोलीले अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी एसियन कप खेल्नेछन्। विभागीय टोली नेपाल पुलिस क्लबले एनफा U16 युथ लीगमा बिहिबार हिमालयन शेर्पा क्लब विरूद्ध 3-0 गोलको सहजित निकालेको छ। जितसँगै 12 खेलमा 31 अङ्क जोडेको पुलिस शीर्ष स्थानमा कायम छ।
अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागमा धेरै र देशका बाँकी पहाड़ी भूभागका केही स्थानमा एवं मध्य प्रदेश र बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लुम्बिनी प्रदेशका कतिपय जिल्लाका साथै कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस, वर्षा 4.4 मिलिमिटर। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:31 भयो भने सूर्यास्त भरे साँझ 6:49 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। गत मंगलबार भारतको उत्तरकाशीमा आएको आकस्मिक बाढ़ीमा कम्तीमा 17 जना नेपाली परेको आशंका। तुर्कमेनिस्तानमा जारी भूपेरिवेष्टित विकासशील राष्ट्रहरूको राष्ट्रसंघीय सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उच्चस्तरीय विषयगत सत्रलाई सम्बोधन। नेपाल आफ्ना छिमेकी सहित सबै मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध बनाउन प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाई। बजेटको वार्षिक योजना र समय तालिका मिलाएर चालू आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न मातहतका अधिकारी र निकायलाई उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको निर्देशन। शिक्षकहरूको बढ़ुवा प्रक्रियाको सम्बन्धमा संसदीय समितिमा सहमति। गाजालाई पूर्ण रूपमा कब्जामा लिने निर्णय विरूद्ध इजरायलभित्रै प्रदर्शन। पछिल्लो इजरायली आक्रमणमा गाजा क्षेत्रमा कम्तीमा 20 जनाको मृत्यु। र नेपाली महिला राष्ट्रिय फुटबल टोली फिफा विश्व वरियतामा ऐतिहासिक सुधारतर्फ 13 स्थान फड्को मार्दै 87 स्थानमा। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।